नमस्कार, पर्यावरण र जीवन कार्यक्रमको यो पहिलो श्रृङ्खलामा तपाईँलाई स्वागत तथा अभिवादन। प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि यो रत्न चौधरीको आजको यो श्रृङ्खला आरम्भ भएको पर्यावरण र जीवन कार्यक्रमलाई तपाईँले सुनेर हामीलाई साथ दिनुहोला। यसै समय र यसै बार प्रत्येक हप्ता हामी रेडियो नेपाल मार्फत तपाईँ माझ उपस्थित हुनेछौँ। तपाईँलाई यो कार्यक्रमको सुधारका लागि अर्थपूर्ण विश्लेषण गरी सरसल्लाह र सुझाव प्रतिक्रियाका लागि पनि हामी अनुरोध गर्दछौँ। सफा प्रकृति र सुरक्षित भविष्यको सङ्कल्पसहित आज हामी पर्यावरण र जीवन कार्यक्रम लिएर उपस्थित भएका छौँ। पर्यावरण केवल हाम्रो वरिपरिको वातावरण मात्र होइन, यो हाम्रो अस्तित्व र जीवनको आधार पनि हो। प्रकृतिलाई हामीले कसरी जोगाउँछौँ र जोगाउने हो, त्यसमा हाम्रो भविष्य र भावी पुस्ताको भविष्य निर्भर गर्दछ। प्रकृतिसँगको मित्रता तथा जनचेतना र वातावरण संरक्षणमा साना तर प्रभावकारी प्रयासका उद्देश्यका साथ पर्यावरण र जीवन कार्यक्रम प्रसारण गर्ने हाम्रो उद्देश्य हो, अर्थात् मनसाय हो। आउनुस्, प्रकृतिको रक्षा र सुरक्षित भविष्य निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको यो पर्यावरण र जीवन कार्यक्रमलाई अगाडि बढाउँ। कार्यक्रममा कुराकानीका लागि हामीसँग हुनुहुन्छ जलविज्ञ मनिष श्रेष्ठ। उहाँ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रबाट हुनुहुन्छ। तपाईँलाई हाम्रो पर्यावरण र जीवन कार्यक्रममा हार्दिक स्वागत छ मनिषजी।
हजुर, धन्यवाद। नमस्कार सबैजनालाई।
के छ हाल खबर, केमा व्यस्त हुनुहुन्छ अहिले?
अहिले यही मनसुनको कामहरू भइरहेछ हाम्रो अफिसमा पनि। यो सिजनमा हाम्रो मनसुन कस्तो हुन्छ, पानी कतिको पर्छ, गर्मी कतिको बढ्छ भन्ने यही कुरामा हाम्रो प्रोजेक्टमा चाहिँ काम भइरहेको छ।
त्यसमा तपाईँ संलग्न हुनुहुन्छ।
हजुर।
अब आज भोलि पर्यावरणीय अवस्था होइन, जस्तो तपाईँले मनसुनमा काम गर्दैछु भन्नुभयो नि होइन, यो पर्यावरणीय अवस्था अप्रत्याशित रूपमा परिवर्तन भएको हामीले देख्छौँ र प्रत्यक्ष महसुस पनि गरिरहेका छौँ होइन, गर्न सकिन्छ, यो महसुस गर्न सकिन्छ। कारण के होला र अब पर्यावरणमा के कस्तो ठुला परिवर्तन हुन सक्ने देखिन्छ? तपाईँहरूले त प्रक्षेपण गर्नुहुन्छ, प्रोजेक्सन गर्नुहुन्छ होइन?
हजुर, हो, तपाईँले भने ठिकै हो। मैले पनि आफै पनि महसुस गरेछु। अब पहिला दसैँमा हामीले अलि बाक्लो लुगा होइन स्वेटरहरू लाएर जान्थ्यौँ, अहिले हाफ लुगाहरूमा हाफ प्यान्ट हाफ टी सर्टहरूमा लगाएर पनि हामीले गरेको देखिन्छ। सो हामीले धेरै चेन्जेसहरू चाहिँ देखिरहेछौँ। अब यो खास चाहिँ क्लाइमेट चेन्ज भन्छ होइन, यो भनेको चाहिँ नेचुरल प्रोसेस नै हो।
क्लाइमेट चेन्ज अथवा जलवायु परिवर्तन होइन, यो नियमित प्रक्रिया हो।
हजुर, यो नियमित प्रक्रिया नै हो। यो पहिलादेखि पनि चेन्ज हुँदै जान्छ, टेम्परेचरहरू रेनफलहरू चेन्ज हुँदै जान्छ। तर अहिले प्रब्लम के आयो, इस्यु के आइरहेछ भने यो जुन चेन्ज हुने रेट छ यो चाहिँ एकदमै व्यापक भएर धेरै नै चेन्ज छिटो छिटो भइरहेको छ,
छिटो छिटो परिवर्तन भइरहेको छ।
हजुर, परिवर्तन भइरहेको छ। अब पहिला हजारौँ वर्ष लागेर बल्ल एक डिग्री दुई डिग्री टेम्परेचर बढ्थ्यो भने अहिले हामी देख्छौँ दस वर्ष बिस वर्ष तिस वर्षभित्र नै एक दुई डिग्री बढेको देखिन्छ। सो यो भनेको चाहिँ हाम्रो लागि अलिकति डरलाग्दो कुरा हो। किन भन्दाखेरि चाहिँ पहिला हामीसँग प्रशस्त टाइम थियो त्यसलाई अडप्ट गर्नको लागि, तर अहिले चाहिँ छिटो छिटो भएको हुनाले चाहिँ यसलाई अडप्ट गर्ने चाहिँ अलिकति डिफिकल्ट भएको देखिन्छ। अब यो के कारणले भइरहेछ भन्दाखेरि हामीले स्टडिजले पनि देखाउँछ, ह्युमन इन्टरेक्सनले गर्दाखेरि, ह्युमन इन्टरभेन्सनले गर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो
मानवीय क्रियाकलाप हाम्रो व्यवहारले गर्दा।
हजुर, अब यो जुन 1919 जुन यो हाम्रो इन्डस्ट्रियल रिभोल्युसन भन्छ, जब यो फ्याक्ट्रिजहरू गाडीहरू धेरै धेरै जब सुरु भयो त्यतिखेर चाहिँ यो फसिल फ्युल हाम्रो पेट्रोलको डिजल इन्जिनहरूले गर्दाखेरि चाहिँ यो कार्बन डाइअक्साइड जुन हामीले ग्रिन हाउस ग्यास भन्छौँ त्यो ग्रिन हाउस ग्यासेस धेरै रिलिज भएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो अहिले
ग्रिन हाउस ग्यासलाई हामी हरित ग्यास भन्न सक्छौँ?
नेपालीमा चाहिँ मलाई एक्ज्याक्टली के भन्छ थाहा भएन, तर यसले यो चाहिँ हाम्रो कार्बन डाइअक्साइड होइन मिथेन,
यसले यी ग्यासहरूले मानव जीवनमा नकारात्मक असर तथा प्रकृतिमा पनि नकारात्मक असर पार्छ।
हजुर, यसले चाहिँ के गर्छ भने एउटा लेयर बनाइदिन्छ होइन पृथ्वीमा, जसले चाहिँ सूर्यको किरण हिट चाहिँ यसले चाहिँ पृथ्वीमै ट्र्याप गरेर राख्छ, रोकेर राख्छ, यसले बाहिर जान दिँदैन होइन। अब यसले गर्दा के भयो भने ग्लोबल वार्मिङ भन्ने टर्म
हजुरले लेयर भन्नुभयो नि, यो के हामी माथि आकाशमा एउटा एक किसिमको सतह होइन, तह बन्छ होइन, बाक्लो तह होला त्यो
हजुर, यो जुन ठ्याक्क लेयर त नभनौँ, यसले चाहिँ ठ्याक्क हाम्रो जुन एटमोस्फियर होइन यसमा चाहिँ कार्बन डाइअक्साइडको मिथेनको होइन वाटर भेपोर जुन हामीले बाफ भन्छौँ यसको ले यसको कन्टेन्ट धेरै भयो भने कन्सन्ट्रेसन धेरै भयो भने यसले चाहिँ हिट चाहिँ अब्जर्ब गरेर राख्छ, तपाईँको सूर्यबाट आउने किरण चाहिँ यसले रोकेर राख्छ, न अरू बेला चाहिँ यसले रिफ्लेक्ट गरेर बाहिर पठाइदिन्थ्यो, तर अहिले चाहिँ रोकेर राखेको हुनाले
त्यसको मात्रा बढी भएकोले
हजुर मात्रा बढी भएको हुनाले यसले रोकेर राख्ने भयो एनर्जीलाई होइन, अनि यसले चाहिँ तपाईँको ग्लोबल वार्मिङ गर्यो भन्नाले अब टेम्परेचर बढ्यो, अब यो टेम्परेचर बढेको हुनाले चाहिँ तपाईँको जलवायु परिवर्तनमा चाहिँ यसले सिधै इम्प्याक्ट गर्ने भयो, अब टेम्परेचर बढ्ने बित्तिकै तापक्रम बढ्ने बित्तिकै तपाईँको के हुन्छ भन्दाखेरि यो इभापो ट्रान्सपिरेसन भन्छौँ हामीले होइन, त्यो बढ्ने त्यसमा इम्प्याक्ट पर्ने भयो, पानी पर्ने समय तपाईँले देखिरहनु भयो होला पहिला जुन जुलाईमा पानी पर्थ्यो भने अहिले सिफ्ट भएर जुलाई अगस्ततिर पानीको पिक सिजन चाहिँ त्यहाँतिर सरेको छ, सो यसरी चाहिँ बिस्तारै बिस्तारै यसले चाहिँ क्लाइमेट चेन्जको इम्प्याक्ट चाहिँ बढाइरहेको छ, किन भन्दाखेरि हाम्रो मानवको कारणले गर्दाखेरि चाहिँ यस्तो भएको,
हाम्रो मानवीय क्रियाकलापले
गर्दाखेरि हजुर।
अब यी मानवीय क्रियाकलापले गर्दा जुन नकारात्मक प्रभाव हाम्रो जीवनमा परिरहेको छ होइन, यसलाई न्यूनीकरण गर्नका लागि पनि त केही उपायहरू त होला नि होइन, कि हाम्रै बानी व्यवहारमा सुधार ल्याउनु पर्ने हो कि त्यतिले मात्रै पुग्ने हो कि, अथवा औद्योगिक क्षेत्रहरू छ होइन जस्तो यहाँले डिजल पेट्रोलको प्रयोग अत्यधिक मात्रामा भएको छ यसलाई न्यूनीकरण गर्नुपर्ने हो कि, यो त अब तपाईँ हामीले मात्रै गरेर त भएन होइन, तर केही न केही समाजले पनि यसमा योगदान दिन सक्छ होइन आफ्नो तहबाट आफ्नो क्षेत्रबाट
हजुर। यो एक त यो जुन ग्रिन हाउस ग्यासेस अघि नै कुरा गर्यो यसलाई रिड्युस गर्नु पर्यो, यसलाई घटाउनु पर्यो हामीले होइन,
कसरी
अब यसलाई घटाउनेलाई विभिन्न उपाय छ, अब यो हामी समाजमा अथवा इन्डिभिजुअल मान्छेले मात्रै गरेर पनि हुँदैन, यो गर्ने भनेको हाम्रो अब एक्जाम्पलको लागि तपाईँले भन्दाखेरि हामीले जुन ग्रिन हाउस नेपालले जुन ग्रिन हाउस ग्यास इमिसन गर्छ यो भनेको चाहिँ कम्पेरिटिभली धेरै थोरै छ होइन, अरू देश चाइना युएस इन्डियाहरूले गर्नु
थोरै भए पनि छ
थोरै छ, तर यसको असर चाहिँ नेपालमा धेरै देखिन्छ,
किन होला
अब किनकि हाम्रो टेम्परेचर हाम्रो जुन इकोसिस्टम छ होइन वातावरण छ हाम्रो के भन्छ यो स्नो ग्लेसियर्सहरू जुन छन्
हाम्रो भूगोलको कारणले पनि हुन सक्छ
हजुर एक्ज्याक्टली, त्यो चाहिँ एकदम फ्रेजाइल छ, यो चाहिँ एकदम एक दुई डिग्री माथि तल हुने बित्तिकै तपाईँको यसले इम्प्याक्ट धेरै देखिन्छ, अब एक्जाम्पल तपाईँको फेरि टेम्परेचर अलिकति बढ्ने बित्तिकै हिउँ पग्लिन थाल्छ होइन, यसको नकारात्मक असरहरू पनि हुन्छन् होइन, अब यसलाई कसरी रिड्युस गर्ने कसरी कम गर्ने भन्दाखेरि चाहिँ अब हाम्रो गभर्मेन्टले पनि धेरै जस्तो इलेक्ट्रिक गाडीहरूलाई मोर फोकस गरेका छन् होइन, अब इन्डस्ट्रीमा पनि धेरै त्यो जुन ग्रिन हाउस ग्यासेस धुवा निस्केको देख्नुहुन्छ त्यसलाई घटाउने कसरी अब यस्तो यस्तो पोलिसिजहरू ल्याउनु पर्ने हुन्छ, अनि अर्को भनेको चाहिँ हामीले पहिला बच्चादेखि एक्जाम्पलमा के लेख्छौँ हामीले कसरी इन्भाइरोमेन्ट बचाउने भन्दाखेरि रुख रोप्ने भन्छौँ, जहिले पनि त्यही एन्सर दिन्छ सबैले होइन, त्यो एउटा चाहिँ धेरै इम्पोर्टेन्ट कुरा,
वास्तवमै हामीले सिकेकै त्यही छ, हामीलाई पढाएकै त्यही छ नि त,
पढाएको पनि त्यही हो गर्नुपर्ने पनि त्यही हो
गर्नुपर्ने पनि त्यही हो,
अब मैले किन भन्दाखेरि रुख रोप्छौँ रुख रोप्दा जुन मैले अघि ग्रिन हाउस ग्यासेस भने होइन, कुनै प्लान्टले मिथेन तान्न सक्छ, कुनै प्लान्टले कार्बन डाइअक्साइड लिन्छ कार्बन डाइअक्साइडबाट उसले
अक्सिजनमा
कन्भर्ट गर्छ, अब यो गर्नु भनेको त राम्रो कुरा हो, जुन ग्रिन हाउस ग्यासेसले गर्दाखेरि हाम्रो नकारात्मक इम्प्याक्ट परेको छ त्यही घटाउन सक्यो भने त राम्रो हो, जुन नेपाल सरकारले अथवा नेपाली समाजमा हाम्रो जुन यो के भन्छ कम्युनिटी फोरेस्ट भन्छ एकदम राम्रो हो, वर्ल्डभरि नै फेमस पनि छ, वर्ल्डभरि राम्रो इक्जाम्पल पनि,
यो भनौँ न संसारकै यो नमुना त नेपाल नै हो नि त सामुदायिक वनको क्षेत्रमा त होइन
हजुर, अब यसले गर्दा हामीले के पनि देखेका छौँ भने नेपालको फोरेस्ट कभर होइन यो बढेको पनि देखेको छ हामीले, यो जुन भनेको राम्रो कुरा हो, अब बिस्तारै बिस्तारै यो कुरालाई प्रोत्साहन गर्दै होइन अब फ्याक्ट्रीमा इमिसन घटाउने, अब यो अर्को एउटा ठुलो इमिसनको सोर्स भनेको तपाईँको यो इट्टा भट्टा यो पनि छ, हाम्रो अफिसमा एउटा छुट्टै डिपार्टमेन्ट छ एयर पोल्युसन एयर क्वालिटी भनेर, उहाँहरूले चाहिँ इट्टा भट्टालाई इट्टा भट्टामा चाहिँ कसरी इमिसनहरू रिड्युस गर्न सक्छौँ भनेर यो एक्सपेरिमेन्ट गर्ने पनि गरेको
छ। अब इँटा भट्टाहरूमा पनि त अहिले त आधुनिक प्रविधिहरू प्रयोग भएको छ नि त, त्यो ग्यासहरू सतह मुनि जमिन मुनि गराउने भन्ने त्यस्तो पनि त छ नि त।
त्यस्तो पनि छ, अनि अर्को टेक्निक्सहरू पनि छ, तपाईँको जिगज्याग भन्ने छ, अनि म त त्यसको विज्ञ होइन तर हाम्रो साथीहरू छन् होइन उहाँहरूले त्यो इम्प्लिमेन्ट गरेर चाहिँ ल यस यो गर्ने बित्तिकै तपाईँको इमिसन चाहिँ घट्छ है, पल्युसन एयर पल्युसन घट्छ है भनेर चाहिँ यसरी डेमोन्स्ट्रेट पनि गर्नुभएको छ। सो यस्ता विभिन्न विभिन्न आइडियाजहरू विभिन्न कामहरू चाहिँ हामीले गर्न सक्छौँ। अनि अर्को भनेको अब यो क्लाइमेट चेन्जको इम्प्याक्ट त हामीले देख्यौँ, नकारात्मक इम्प्याक्ट त छ, तर यसलाई रिड्युस गर्ने हामीले ग्लोबल्ली नसके पनि, ग्लोबलमा हाम्रो इम्प्याक्ट कम भए पनि, तर हामीले यसलाई अडप्ट गर्दै जानुपर्ने हुन्छ। अब एउटा इक्जाम्पल तपाईँको हिउँ पग्लेर हिमताल फुटेर ग्लोभ भन्छौँ हामीले होइन,
त्यसमा अभ्यस्त हुँदै जानुपर्छ।
हजुर हजुर एक्ज्याक्ट, त्यो मिलाएर जानुपर्ने। अब त्यो फुटेर फ्लड्स आउँछ, त्यो फ्लडबाट कसरी बस्ने भन्ने त्यो प्रोसेस पनि हामीले फलो गर्नुपर्ने हुन्छ।
हजुर तपाईँले भन्नुभयो जस्तै हिउँ पग्लने कुरा गर्नुभएको थियो नि, म यसैमा आउँछु। हिउँ पर्ने अवस्था कम भएको होइन, अहिले हिउँ पर्ने अवस्था कम भएको छ भनिन्छ, र हिउँ पग्लने क्रम चाहिँ बढेको अवस्था छ होइन, यसले पर्यावरण र जीवनमा के कस्तो जोखिम ल्याउन सक्दछ त?
हिउँ होइन, अब हाम्रो ग्लेसियर भन्छ, यो भनेको हाम्रो एकदम नेपालको लागि एकदमै इम्पोर्टेन्ट कुरा हो। किन भन्दाखेरि हाम्रो सबै खोला नालाहरू, सबै त नभनौँ, माथिको ठुल्ठुलो खोला नालाहरू सबै त्यहीँबाट सुरु हुन्छ होइन, त्यसको मेन सोर्स मेन ओरिजिन हुने ठाउँ नै हाम्रो हिउँबाट, हिउँ पग्लेर आउने हो। अनि त्यसले गर्दाखेरि हाम्रो खानेपानीको सोर्स त्यहीँ हुने भयो होइन, माथि हाम्रो स्पेसली यो चाहिँ हाम्रो मनसुन होइन, बर्खाभन्दा अगाडि र बर्खाभन्दा पछाडिको लागि चाहिँ एकदमै ठुलो खानेपानीको सोर्स हो यो। पानी परे सिजनमा त पानी आउँछ, त्यो खोलामा जान्छ, खोलामा तपाईँले हेर्नुभयो भने खोलाको बहाव पनि धेरै हुन्छ, तर पानी नपर्ने सिजनमा चाहिँ हिउँले नै हामीलाई सर्भाइभ गर्नलाई सपोर्ट गरे हुन्छ। अब यो टेम्परेचर बढेको कारण तपाईँले भनिहाल्नुभयो हिउँ पग्लिरहेको छ, त्यसको माथि हिउँ खस्ने नै कम भएको छ होइन, जुन पानी पर्छ कि त
जुन मात्रामा हिउँ पर्थ्यो अहिले त्यो मात्रामा पर्दैन, र जहाँ जहाँ जति जति उचाइमा हिउँ पर्थ्यो त्यो उचाइमा अहिले हिउँ पर्दैन, त्यस्तो पनि कुराहरू आइरहेको छ।
हजुर त्यस्तो पनि देखिरहेको छ। अब यसले के गर्छ भने झन् तपाईँको हिउँ पग्लाउने झन् हेल्प गर्छ। कस्तो भन्दाखेरि हिउँ छ भने, एउटा लेयर हिउँ छ भने त्यसले सूर्यको किरण चाहिँ 80% 90% चाहिँ त्यसले फिर्ता पठाइदिन्थ्यो। अब त्यो हिउँ बिस्तारै बिस्तारै पग्लिँदै गएपछि के हुन्छ, तपाईँको तलको लेयर सोइल लेयर होइन, माटो अथवा तपाईँको ढुङ्गा चट्टान त्यो देखेपछि के हुन्छ, त्यो सूर्यको किरण सतह, त्यो सूर्यको किरण चाहिँ उसले अब्जर्भ गर्ने भयो, त्यो ढुङ्गा त तातिने भयो, त्यो तातेर अझ धेरै अर्को छेउछेउको हिउँ पनि पग्लाउने भयो क्या। सो यसले गर्दाखेरि इम्प्याक्ट
क्रम त्यसले पनि
बढाउने भयो। हजुर अब इम्प्याक्ट चाहिँ के देखिन्छ भने, अर्को यसले चाहिँ बायोडाइभर्सिटी, हाम्रो जुन हिउँ लेयरको हिउँ एरियामा जुन
जैविक विविधता,
हजुर त्यो इकोसिस्टम्सहरू सबै इम्प्याक्ट हुने भयो। खानेपानी मैले अघि भनिहालेँ, जुन हाम्रो माथितिर जुन स्प्रिङ्स भन्छौँ होइन, त्यो स्प्रिङ्सहरूमा इम्प्याक्ट पर्ने भयो, किनकि हिउँ पग्लेर नै बिस्तारै बिस्तारै हाम्रो ग्राउन्ड वाटरमा गएर त्यहाँबाट स्प्रिङहरू निस्किने हो, त्यसमा फेरि अर्को खानेपानीमा इम्प्याक्ट हुने भयो। अनि अर्को भनेको टुरिज्म होइन, नेपालको
जस्तो सतहको यहाँले स्प्रिङ भन्नु भने हामीले जरुवा पनि भन्छौँ होइन, जमिन मुनिबाट रसाउने पानी होइन,
हजुर
त्योहरू सुक्ने भयो,
त्यो पनि सुक्ने भयो, त्यो सुकेपछि तपाईँको त्यहाँबाट मानिसको बस्ती नै होइन मुभ भएर अरू ठाउँमा जाने पनि धेरै देखिएको
छ अहिले।
हजुर त्यो देखेको छ होइन। अनि अर्को भनेको हाम्रो टुरिज्ममा पनि इम्प्याक्ट,
पर्यटनतिर,
किनकि नेपाल फेमसै हाम्रो हिमाल होइन, हिउँ यस्तो माउन्टेनतिरको
हाइकिङ पर्यटनबाट पनि आम्दानी
हो। अब त्यही हेर्न आउँछ मान्छेहरू,
जीविको उपार्जनको उपाय हो त्यो होइन पर्यटन।
अब त्यही भएन भने त धेरै इम्प्याक्ट देखिन्छ मान्छेको तपाईँ भन्नुभयो लाइभलीहुडहरूतिर पनि धेरै इम्प्याक्ट देखिने भयो।
अब तपाईँले खानेपानीको कुरा गर्नुभयो होइन, त्यस्तै लाइभलीहुड भन्नुभयो, जीविकोपार्जनको कुरा गर्नुभयो, म अब यसैमा आउँछु, सुरक्षित पर्यावरण र जीवनका लागि कृषि खानेपानी तथा अन्य क्षेत्रमा परेको नकारात्मक प्रभावलाई तपाईँले अझ बढी कसरी विवेचना गर्नुहुन्छ?
अब अघि कुरा गरिहाल्यो होइन, एउटा त कसरी अडप्ट गर्ने,
त्यसमा जे जस्तो परिस्थिति छ अथवा जे जस्तो वातावरण छ अथवा जे जस्तो मौसम छ त्यसमा आफूलाई कसरी अभ्यस्त
गर्दै जानुपर्ने हुन्छ होइन, त्यो त गर्नै पर्छ। अब पहिला जस्तै बसेर हाम्रो हुनेवाला छैन। अब यसमा डिफ्रेन्ट प्रोसेस हुन्छ। म अब फ्लडमा काम गरेको हुनाले डिफ्रेन्ट रणनीति भन्छ नि,
बाढी होइन,
बाढीको कुरा गर्दाखेरि पहिलो त ल यो ठाउँ बाढी आउने सम्भावना छ भन्ने थाहा हुने बित्तिकै त्यो ठाउँमा चाहिँ हामीले बस्तीहरू बसाल्ने होइन, अथवा अरू बाटोहरू लाने, यस्तो चाहिँ गर्नु हुँदैन। ल गरिहाल्यो अरे होइन, गरिहाल्यो भने चाहिँ अनि अर्को स्ट्राटेजी भन्छौँ, त्यो भनेको चाहिँ त्यहाँ पानी छिर्न नदिने। अब यसलाई पानी छिर्न नदिने कसरी भन्दाखेरि तपाईँले देख्नुभयो होला यतातिर ग्याबिन वाल भन्छौँ हामी, ग्याबिन वाल राखेर हुन्छ कि ढल गरेर हुन्छ कि ढल राखेर हुन्छ कि होइन, त्यसरी कसरी हुन्छ पानी चाहिँ बस्तीमा छिर्न नदिने। अब अर्को भन्दाखेरि ल छिरिहाल्यो पानी, अब त्यसलाई छिटो पठाउनु पऱ्यो होइन, त्यो पठाउँदा ड्रेनेज भन्छ ढल, तपाईँले भनिहाल्नु त्यो विदिन अब सिटी एरिया अथवा जुन बस्तीभित्र नै ढलबाट छिटो छिटो पठाइदिनु पर्ने हुन्छ, त्यसले चाहिँ
त्यसको व्यवस्था हुनु
पऱ्यो। अब यसले चाहिँ त्यसको चाहिँ नकारात्मक चाहिँ कम होस् भनेर फ्लडबाट त्यो कम गर्नु पऱ्यो। अर्को भनेको चाहिँ हाम्रो जुन अर्ली वार्निङ भन्छ होइन, यो
पूर्व सूचनाको
पनि इन्फर्मेसन राख्नु पऱ्यो। अब बाढी त आउँछ हामीलाई थाहा छ, किन आउँछ भन्दाखेरि जलवायु परिवर्तनले गर्दा आउँछ, तर यसलाई कसरी अभ्यस्त गर्ने, यिनीहरू डिफ्रेन्ट मेथड्सहरू चाहिँ छ।
अब तपाईँले धेरैवटा उपाय त भन्नुभयो, तथापि फेरि म यसैमा आउँछु होइन। अब यी जोखिमहरू धेरै छन् होइन, यी जोखिमहरूको न्यूनीकरण वा समाधानका उपायहरू के हुन सक्छ एउटा होइन, अर्को तपाईँ जस्तो विज्ञ युवा स्थानीय समुदाय र नीतिगत तह वा सरकारी प्रयास यस सन्दर्भमा के हुन सक्छ, यस सम्बन्धमा पनि चर्चा गर्नुहोस् न।
अब हाम्रो तर्फबाट त हामीले त इन्फर्मेसन दियौँ होइन, अब कतातिर बाढी आउँछ, कतातिर के गर्नुपर्छ भनेर हामीले
तथ्याङ्क सहित प्रतिवेदन सरकारलाई
बुझाउँछ। अब सरकारको जिम्मा भनेको चाहिँ उहाँहरूले चाहिँ त्यसलाई कार्यान्वयन कसरी गर्ने भन्नु,
नीति कसरी बनाउने,
हजुर त्यो गर्नु पर्यो होइन। अनि अर्को भनेको अब हामी एज अ कम्युनिटी,
हामी विशेष गरेर अहिले युवाहरू,
अब यसको एउटा इक्जाम्पल म के दिन सक्छौँ भने हामीले नै गरेको खोजेको बेनीघाट रोराङ म्युनिसिपालिटीमा 2 वर्ष अगाडि 2024 जुन ठुलो सेप्टेम्बरमा ठुलो बाढी आएको थियो नि, त्यतिखेर उहाँ टिचरहरूले चाहिँ ठ्याक्क त्यो इन्फर्मेसन पढेर हामीले चाहिँ त्यो च्याप्टरमा के लेखेको छौँ भने कसरी इन्फर्मेसन अर्ली वार्निङ इन्फर्मेसन कसरी लिने, कसरी समाजमा फैलाइदिने गर्ने होइन, यस्तो इन्फर्मेसन हामीले त्यो किताबमा लेखेर एज अ पाठ्यक्रमको भाग नै गरेको थियो टिचरहरू।
त्यहाँ मात्रै किन त, नेपालभरि पनि त गर्न सकिन्छ,
नेपालभरि गर्न सकिन्छ होइन, तर अहिले चाहिँ हामीले स्टार्टिङ होइन एज अ पाइलट स्टडी चाहिँ हामीले त्यहाँबाट सुरु गरेछौँ। अब ठ्याक्क त्यो 2024 बाढीमा चाहिँ उहाँ टिचरहरूले त्यो इन्फर्मेसन हेरेर पुरै पालिकामा चाहिँ इन्फर्मेसन दिनुभयो, अनि त्यो दिएको बापत चाहिँ झन्डै 17,000 मानिसलाई चाहिँ डाइरेक्ट बेनिफिट पाएको छ भनेर चाहिँ त्यहाँबाट इन्फर्मेसन हामीले पाएका छौँ। भन्नाले जसरी यो हामीले यो इन्फर्मेसन चाहिँ कसरी हुन्छ स्कुल्सहरूमा कम्युनिटिजहरूमा चाहिँ फैलाउन सक्यो भने यसको सकारात्मक इन्फर्मेसन देखेछौँ। अब यहीँ देखेर हाम्रो अरू पालिकाहरूले पनि होइन त्यहीँको नजिक पालिकाहरू अनि धनकुटा भयो होइन अहिले तिलाटी कोलाडी हाम्रो एरिया यहाँ चाहिँ हामीले यहीँ कुरा चाहिँ बिस्तारै फैलाउँदैछौँ। अब यो चाहिँ हरेक पालिकाको आफ्नो आफ्नै समस्या हुन्छ, कतातिर बाढी होला, कतातिर पहिरो होला, कतातिर फ्लड फोरेस्ट फायर होला होइन, त्यो हेरेर चाहिँ त्यसको उपाय के हुनसक्छ, त्यसको अर्ली वार्निङ कसरी डेभलप गर्ने भन्ने चाहिँ हामीले बिस्तारै फैलाउँदैछौँ। समाजले के गर्ने होइन, अनि हामी जस्तो रिसर्चरहरूले के गर्ने कुरा गरिहाल्नु, अब तपाईँहरू जस्तो रेडियो होइन उहाँले पनि यस्तो इन्फर्मेसनहरूलाई चाहिँ मजाले फैलाइदिनु भयो भने, किनकि तपाईँहरूको इन्फर्मेसन त हरेकको मोबाइल हात हातमा जाने
हाम्रो कामै त्यही हो, हामी सुसूचित
गर्छौँ, त्यो गरिदिनु भयो भने चाहिँ सूचना पुर्याइदिनु भयो भने चाहिँ अझ यसलाई सपोर्ट हुन्छ।
समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिले पर्यावरण र जीवन कार्यक्रममा हामी कुराकानी गर्दै थियौँ, कुराकानीमा हुनुहुन्थ्यो जलविज्ञ मनिष श्रेष्ठ, उहाँ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रबाट हुनुहुन्छ। आज चर्चा भएका विचार केवल विचारमा सीमित नरही हाम्रो दैनिक व्यवहार र कार्यमा लागू होस् भन्ने विश्वास सहित पर्यावरण र जीवन बचाऊ भन्ने धारणा सँगै प्रविधि संयोजक मिनर्भा वज्राचार्य अनि म रत्न चौधरीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।